بسم الله الرحمن الرحيم الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة. ارشاد رب العزت ہے وہ لوگ جن کا نعرہ یہ ہے کہ اللہ ہمارا رب ہے اور وہ اس کی راہ میں استقامت کرتے ہیں. خداوند عالم ایسے انسانوں پر ملائکہ نازل کرتا ہے. خدا اپنی رحمت نازل کرتا ہے, برکت نازل کرتا ہے. ہم یہاں حاضر ہوئے ہیں کراچی کے تمام علماء مساجد کی نیابت میں, خصوصاً ہمارے صدر محترم جناب حجت الاسلام شیخ صلاح الدین صاحب کے جو بیمار ہیں اور بھی کچھ وجوہات ہیں جن کی وجہ سے وہ یہاں نہیں آ سکے, اور وہ بھی آپ کی طرح ظلم کا شکار ہیں, فورتھ شیڈول میں انہیں ڈالا ہوا ہے. ان کے جتنے بھی اکاؤنٹس ہیں وہ منجمد کیے ہوئے ہیں. بہرحال ہم یہاں آئے ہیں آپ سے اظہار یکجہتی کے لیے, خصوصاً اسیران کی فیملیز, مائیں, ہماری بہنیں, ہماری بیٹیاں, ہمارے بیٹے کہ جو جن کے والدین جبری اسیر کیے گئے ہیں. ہم ان سے اظہار یکجہتی کرتے ہیں, ہم ان کے ساتھ کھڑے ہیں, ان کی حمایت کرتے ہیں. ہم ہر مظلوم کی حمایت کے لیے میدان میں تھے, اب بھی ہیں اور آئندہ بھی رہیں گے. یہ کوئی آخری احتجاج نہیں ہے, یہ کوئی آخری استقامت نہیں ہے. یہ استقامت تاریخ میں جاری رہی ہے, حضرت حجت کے آنے تک جاری رہے گی. ان کے آنے کے بعد بھی شیاطین سے جنگ جاری رہے گی. لیکن ایک سوال ہے, وہ یہ ہے کہ قرآن کریم فرماتا ہے کہ ہر لکل امت اجل, ہر ایک قوم کے لیے, امت کے لیے خداوند عالم نے ایک مدت رکھی ہے اس کی زندگی کی, معاشرتی زندگی کی, کہ اگر وہ معاشرہ خداوند عالم کی سنت کے خلاف عمل کرنا شروع کرے تو پھر اس مدت کے بعد باقی نہیں رہتا, ختم ہو جاتا ہے, فنا ہو جاتا ہے. جو چیز کسی بھی معاشرے کو, امت کو تباہ کرنے کے لیے سب سے زیادہ تیزی کے ساتھ تاثیر کرتی ہے, وہ اس معاشرے میں بعض لوگوں کے ساتھ ان لوگوں کا جو اس معاشرے پر اقتدار رکھتے ہیں, مقتدر ہیں, ظلم کرنا ہے. ظلم, مظلوم کی آہ, یہ سب سے پہلے عرش الہی کو لرزاتی ہے. ہم آج جس چیز کا یہاں مشاہدہ کر رہے ہیں وہ یہ ظلم ہے. کہا جاتا ہے کہ جناب جنہیں جبرن گمشدہ کیا گیا ہے, انہوں نے کوئی جرم کیا ہے. اگر جرم کیا ہے تو ٹھیک ہے, اسے قاضی کے سامنے پیش کیا جائے. قاضی, درود پڑے محمد و آل محمد. قاضی کے سامنے پیش کیا جائے اور اس طرح سے حق و باطل کا فیصلہ ہو. اب اگر کوئی جبرن کسی کو گھر سے اٹھاتا ہے, اسے گمشدہ کرتا ہے اور وہ اس بات کا اعلان کرتا ہے کہ وہ منصف بھی ہے, وہ انصاف کرنے والا ہے. اس نے جس کو اٹھایا ہے وہ مجرم ہے, اور جس نے اٹھایا ہے وہ عادل قاضی القضات ہے. سوال یہ ہے کہ تم نے پاکستان کے دستور کے مطابق اسے اٹھایا ہے؟ اگر تم نے خود پاکستان کے دستور کی مخالفت کی ہے تو اس کا مطلب یہ ہے کہ اگر وہ جسے اٹھایا گیا ہے فرض کریں وہ ملزم ہے تو تم بھی ملزم ہو, تم بھی مجرم ہو. اس نے اگر کوئی غلطی کی ہے تم نے اس سے بڑھ کر غلطی کی ہے, تم تو محافظ قانون ہوتے ہوئے مجرم ہو. اس لیے کہ تمہاری ذمہ داری تھی کہ قانون کی حفاظت کرو, تم نے قانون توڑا. تم نے کس جواز کے مطابق اس کو جبرن گمشدہ کیا ہوا ہے؟ پیش کرو اسے عدالت میں, اور اگر تمہیں اپنی عدالتوں پر اعتبار نہیں ہے تو اس کا معنی یہ ہے کہ یہاں پر پھر جنگل کا قانون ہے, یہاں جس کی لاٹھی بھینس اسی کی ہے, تو یہ کب تک چلے گا؟ سوال یہ ہے یہ معاشرہ کب تک باقی رہے گا جس میں یہ ظلم و بربریت جاری رہے؟ قرآن کریم یہ فرماتا ہے لکل امت اجل, ہر امت کے لیے ایک وقت مقرر ہے. یہ ظلم, یہ بربریت, یہ تفرقہ, یہ تعصب معاشرے میں اگر مقتدرہ کی طرف سے پھیلایا جائے تو وہ یہ جان لیں کہ اگر کوئی ظاہری طور پر مظلوم ان سے کوئی انتقام نہیں لے سکتا, لیکن وہ یہ جان لیں کہ خداوند عالم کا قانون, خداوند عالم کی سنت, سنن الہیہ اس سے حتماً انتقام لے گی. وہ اس سنت الہی کے تحت اپنے برے انجام تک پہنچے گا. آپ کیا سمجھتے ہیں بنو امیہ کی حکومت کیوں ختم ہو گئی؟ بنو عباس کی حکومت اتنا طویل عرصہ گزارنے کے بعد کیوں ختم ہو گئی؟ کیوں چنگیز خان اور ہلاکو خان نے بغداد کی اینٹ سے اینٹ بجائی؟ وہ بغداد جو ان کا صدر مقام تھا, فقط و فقط ان حکمرانوں کے ظلم کی بنیاد پر. وہ ظلم جو انہوں نے عوام کے ساتھ کر رکھا تھا, میں تاریخ کی وہ باتیں آپ کو نہیں بتا سکتا کہ بغداد کے قید خانوں میں کس قدر مرد و زن اس وقت موجود تھے کہ جن کے اوپر کوئی چھت نہیں تھی اور انہیں بغیر لباس کے ان زندانوں میں جس کے اوپر کوئی چھت نہیں تھی رکھا جاتا تھا. یہاں تک کہ بعض روایات میں مورخین نے یہ نقل کیا ہے ایک بڑی تعداد سادات کی تھی کہ جن کی خواتین کو ان حکمرانوں نے ان زندانوں میں رکھا ہوا تھا. اس کا نتیجہ کیا ہوا؟ ان کی حکومت بالآخر اپنے انجام کو پہنچی. باپ نے بیٹے کو قتل کیا حکومت کے حصول کے لیے. یہاں کے حکمران اگر یہ سمجھتے ہیں کہ وہ اس ظلم و بربریت کے باوجود ان کی حکومت باقی رہے گی تو یہ ان کی خام خیالی ہے, یہ ان کی سوچ ہے, خدا کی سوچ کچھ اور ہے. مکروا مکر اللہ واللہ خیر الماکرین, یہ ان کی تدبیر ہے. سمجھتے ہیں کہ ہم اصلاح کر رہے ہیں, یہ اصلاح نہیں کر رہے. ایک ایسی قوم کے ساتھ جس کا نعرہ ہے ہم نے پاکستان بنایا تھا, ہم پاکستان بچائیں گے, بچا رہے ہیں اپنے خون سے. یہ طویل 40 سال کا عرصہ جس میں ہم نے کتنے شہید دیے ہیں, یہ اس پاکستان کی بقا کا ضامن ہے اب بھی. لیکن اگر اسی قوم پر مزید اس طرح کے ظلم انہوں نے روا رکھے تو یہ خداوند عالم کے اس قانون سے مستثنی نہیں ہے, یہ اپنے انجام کو پہنچ کے رہیں گے. یہ جب انجام کو پہنچیں گے تو پھر ان کو سمجھ میں آئے گا کہ ہم نے کیا جرم کیا ہے. पाकिस्तान के चारों तरफ जो हालात हैं वो बहुत ही खतरनाक हैं। पूरी दुनिया की कुव्वतें पाकिस्तान को सबोताज और तोड़ने के दर पे हैं, वो इन्हें तोड़ना चाहती हैं, लेकिन अगर कोई इन मुहिब वतन अकवाम में से सबसे ज्यादा पाकिस्तान की से मोहब्बत करने वाली है वो ये शिया कौम है। इसने पाकिस्तान बनाने में कितनी जहमतें उठाई, बचाने में कितनी जहमतें उठाई, आज भी इन्हीं पर अगर जुल्म रवा रखा जाए, कहते हैं कि जनाब दूसरे लोग भी हैं, तो भाई दूसरे लोग अगर मुजरिम हैं उन्हें भी पेश करो कोर्ट में। हम उनके लिए थोड़ी चाहते हैं कि आप उनके साथ जो है वो नारावा सलूक करें, आप उन्हें कोर्ट में पेश करें, इनको भी कोर्ट में पेश करें, जो भी फैसला हो वो कोर्ट करे। आप कहेंगे जनाब हम बैलेंस करते हैं, आपको किसने हक दिया है बैलेंस करने का, किस कानून ने? बहरहाल हम यहां पर आए हैं आपसे इजहार यकजहती के लिए। ये तहरीक अभी इसकी इब्तिदा है, आहिस्ता आहिस्ता हो सकता है कि ये पूरे मुल्क में फैल जाए, और इससे पहले कि ये फिर मुल्क में फैले आपको अकल के नाखून लेना चाहिए और इन मजलूम लोगों को आजाद करना चाहिए, इन्हें कोर्ट में पेश करना चाहिए। हम मजम्मत करते हैं इस चीज की, जो कितने अफसोस की बात है कि ये माएं ये बहनें ये बेटियां यहाँ आकर बैठी हुई हैं और कोई सुनवाई नहीं है, कोई सुनने वाला नहीं है। अगर आप ये अमल अंजाम देंगे आप खुद अपने अंजाम को पहुंचेंगे, आज नहीं कल आपकी जो बसात है वो खुदा की कुदरत लपेटने वाली है। आप हमेशा के लिए बाकी रहने वाले नहीं हैं, चारों तरफ के हालात खतरनाक हैं, होश के नाखून लें। ये जो मुहिब वतन लोग हैं ये मुहिब वतन ही रहेंगे। हमारी मिसाल पाकिस्तान में अमीर अल मोमिनीन के दौर में पेश आने वाले उस वाकये की मानिंद है कि जहाँ एक असली माँ से उसका बच्चा एक नकली माँ ने छीना और उस माँ ने अमीर अल मोमिनीन ने फरमाया कि इसके दो हिस्से करके एक हिस्सा ऐसे दे दो, एक हिस्से इसे दे दो। तो उस असली माँ ने कहा कि ये मेरा बच्चा बाकी रहे, लिहाजा उसने जाली माँ को वो बच्चा दे दिया जिंदा रहने के लिए। आज हमारी कैफियत पाकिस्तान में ये है, हम उस माँ की तरह जो अपने बच्चे को जिंदा रखना चाहती है। पाकिस्तान की बका की जमानत हमारा खून है, किसी और का खून नहीं है। हमने पाकिस्तान को बाकी रखा हुआ है खून के जरिए, वगरना आप लोग जानते हैं कि जितने दहशतगर्द हैं इनके ताने बाने उन्हीं दहशतगर्दों से मिलते हैं जो आलमी दहशतगर्द हैं, जो अलल ऐलान कहते हैं कि हमने पूरी दुनिया में दहशतगर्दी फैलाई है। हमने अमेरिका और यूरोप के कहने से अफ्रीका में और खलीज में दहशतगर्दी और वहां भी मसलक फैलाया है। ये उनका काम है, वो ये जितने भी कलादम हैं ये उन्हीं के कारिंदे हैं। आखिर में वो क्या करेंगे आपके साथ? उन्होंने लबनान तोड़ना चाहा, शाम तोड़ना चाहा, इराक तोड़ना चाहा, वो नाकाम हो गए। आज वो आए हैं पाकिस्तान की तरफ। अभी कुछ अरसे आपने देखा कि श्रीलंका में धमाका हुआ। ये श्रीलंका का धमाका किस लिए था? ताकि चाइना को नुकसान पहुंचाया जाए। यहाँ पे भी अगर सिपेक आता है तो ये क्या ऐसी कार्रवाइयां नहीं करेंगे? करेंगे कि उन्होंने हजार गंजी के वाकये में उन्होंने यही किया, बाद में दाइश ने उसको कबूल किया, उन्होंने अपना काम शुरू कर दिया है। आप भी अगर पाकिस्तान के अंदर बेचैनी पैदा करेंगे अवाम में, अवाम अगर मुत्तहिद हो बैरूनी दुश्मन का मुकाबला कर सकती है, लेकिन अगर अवाम के अंदर इस्तेराब हो तो फिर आप क्या कर सकते हैं? आप कहां तक जा सकते हैं? लिहाजा बेहतर यह है कि इससे पहले कि एक बोहरान वजूद में आए इस बोहरान को खत्म किया जाए और इन जबरी असीर किए गए अफराद को बाजियाब किया जाए, इन्हें कोर्ट में पेश किया जाए, इसी लाकानूनियत के तहत अपने पास न रखा जाए। अगर ये इन्होंने कोई लाकानूनियत की है तो आपने उससे बढ़कर लाकानूनियत की है। आखिर में मैं एक बात अर्ज करना चाहूंगा, वो ये है कि आप लोग सब इस बात का यकीन रखें कि मकतबे तशय्यों में जब भी कोई मसला मकतबे तशय्यों से ताल्लुक रखता है उसमें अगरचे के सलीके के एतबार से हमारी मुख्तलिफ तंजीमें हैं लेकिन इस एक एजेंडे पर सब एक पेज पर हैं, सब आपकी हामी हैं, सब आपकी फैमिली जो असीरान की है उनकी हिमायत करती हैं, उनसे इजहार यकजहती रखती हैं। अब अगर कोई यहाँ आ गया है, कोई नहीं आया है, इंशाल्लाह आ जाएगा और हम सब मिलकर एक ऐसी फिजा बनाएं कि जिसमें हम सब मुत्तहिद हो जाएं। अगर हमें आज ये मौका मिला है कि हम इस इंसजाम की तरफ चले जाएं, ये भी एक नेमत है। दुश्मन हमें टुकड़े टुकड़े करना चाहता है, हम अगर किसी एक पॉइंट पर भी सब एक जगह आ जाएं, दुश्मन हमारा मुकाबला नहीं कर सकता। आखिर में एक दफा फिर आपका शुक्रिया अदा करता हूं, असीरान की फैमिलीज का शुक्रिया अदा करता हूं, उन्होंने इस्तकामत की है, जुरअत की है और वो वक्त दूर नहीं है कि बिलाखिर इस जुरअत और इस बहादुरी का नतीजा मिलने वाला है। एक जुमला आखिर में इमाम खामनेई का नकल करता हूं और आपकी जहमत तमाम है। वो फरमाते हैं कि इन्ना मा सबरी नसरा, सब्र के साथ फतह नुसरत हासिल होती है। इन्ना मा सबरी नसरा, नुसरत कामयाबी सब्र से हासिल होती है। हमने माजी में भी सब्र के साथ इस्तकामत के साथ धरने दिए और कामयाबी हुई इंशाअल्लाह। खुदावंद आलम से दुआ है इमाम जमाना के वजूद के तुफैल इंशाअल्लाह ये मोमिनात भी अपने मकासिद में कामयाबी हासिल करेंगी। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।